فاتحة. صلوات بر محمد و آل محمد. بار دیگر صلوات بر انشاءاللہ. بسم اللہ الرحمن الرحیم. الحمد لله رب العالمين صلوات الحمد صلاة والسلام على سيد المرسلين صلوات. وشفيع وخاتم النبيين أبي القاسم محمد وآله الطيبين الطاهرين المعصومين. زمانے کے امام کے ظہور کے لیے سب مل کے دعا کریں. اللهم كل وليك حجة بن صلواتك عليه وعلى آبائه في هذه الساعة وفي كل ساعة ولياً وحافظاً وقائداً وناصراً ودليلاً وعيناً حتى تسكنه أرضك طوعاً فَتُمَتِّعُهُ فِيهَا طَوِيلًا بِرَحْمَتِكَ يَا أَرْحَمَ الرَّاحِمِينَ. صلوات اما بعد، فقد قال الله تبارك وتعالى في كتابه المجيد، بسم الله الرحمن الرحيم، يا ايها الذين امنوا اتقوا الله ولتنظر نفس ما قدمت لغد واتقوا الله ان الله خبير بما تعملون. صلوات. بہت سامعین، سورہ مبارکہ حشر ہے. اللہ پاک کا ارشاد ہو رہا ہے، اے صاحبان ایمان، اے مومنوں، متقی بن جاؤ. میرے اللہ کیسے متقی بنیں گے؟ فرمایا ولتنظر نفس، یعنی معرفت نفس حاصل کرو. جب تک کہ معرفت نفس تمہارے پاس نہیں آئے گی، تب تک تقویٰ بھی نہیں آئے گی. وَاتَّقُوا اللَّهَ إِنَّ اللَّهَ خَبِيرٌ بِمَا تَعْمَلُونَ. تم جو بھی کرتے ہو وہ اللہ کو علم ہے. کوئی عمل تمہارا خدا سے چھپا ہوا نہیں ہے، یعنی ہمیشہ خود کو خدا کی دربار میں سمجھو. صلوات پر محمد و آل. کل دوسری آیت تقویٰ کے سلسلے میں عرض کی گئی کہ یا ایھا الذین آمنوا اتقوا اللہ وابتغوا الیہ الوسیلہ. اگر متقی بننا چاہتے ہو تو اللہ تک پہنچنے کے لیے وسیلے کو تلاش کرو، یعنی بغیر وسیلے کے ہم معرفت النفس کیسے حاصل کریں گے؟ ایک وسیلے کی ضرورت ہے جو بندوں اور خدا کے درمیان میں ہے. صلوات پر محمد و آل محمد. الحمدللہ اکثریت جو مسلمانوں کی ہے، 70-80% شیعہ سنی، وسیلے پر ایمان رکھتے ہیں کہ اللہ کے رسول ہمارے وسیلہ ہیں، ہم ان کے ذریعے سے دعائیں قبول کروائیں گے، کیونکہ ہم تو گنہگار ہیں. پنج تن پاک ہمارے لیے وسیلہ ہیں، شیعہ بھی مانتے ہیں سنی بھی مانتے ہیں، ان کے ذریعے سے ہماری دعائیں قبول ہوں گی. مگر ایک فرقہ کہتا نہیں، دعا مانگنی ہے تو ڈائریکٹ خدا سے مانگو. کیوں واسطہ دیتے ہو نبی کا؟ کیوں واسطہ دیتے ہو علی کا؟ خدا تو شہرگ سے زیادہ نزدیک ہے، تو واسطے کی کیا ضرورت ہے؟ صلوات پڑھ دے محمد و آل محمد. یہ اعتراض ہے، یہ عقیدے کا سوال ہے. آپ سب کو آنا چاہیے، آج انٹرنیٹ کا زمانہ ہے. اگر یہ چھوٹے چھوٹے سوالات ہم سمجھ لیں، ہمارے جوان سمجھ لیں، تو آپ ہزاروں کو مومن بنا سکتے ہیں. لوگوں کے پاس علم نہیں ہے، لوگوں کو گمراہ کیا جا رہا ہے، وہ بھی قرآن کی آیتوں کے ذریعے سے لوگوں کو گمراہ کیا جا رہا ہے. وہ آیتیں جو بتوں کے بارے میں ہیں وہ لاتے ہیں اور بیان کرتے ہیں کہ وسیلے کی ضرورت نہیں ہے. حقیقت میں اس آیت کے آگے پیچھے پڑھیں گے تو وہ بتوں کے بارے میں ہے کہ بت اللہ تک پہنچنے کے لیے وسیلہ نہیں ہو سکتے. صلوات پڑھیں محمد و آل. تو یہ آیت چھوٹی سی یاد کر لیں، یا ایھا الذین آمنوا اتقوا اللہ وابتغوا الیہ الوسیلہ. خدا خود حکم دے رہا ہے، مجھ تک پہنچنے کے لیے وسیلہ تلاش کرو.
اب یہ آیت ہو گئی، اب آئیے حدیث بھی آپ کو بتا دیں کہ اللہ کے رسول کے دعا مانگنے کا کیا انداز تھا. صلوات پڑھ دیں محمد و آل محمد. شیعہ سنی کتابوں میں یہ حدیث بہت مشہور ہے، یہ واقعہ بہت مشہور ہے. لکھا گیا کہ اللہ کے رسول کے پاس جب بھی کوئی دعا مانگنے کے لیے آتا تھا، بیمار آ گیا، مسافر آ گیا، بے اولاد آ گیا، اللہ کے رسول مجھے اولاد نہیں ہے، اللہ کے رسول میں قرض دار ہوں، میرے لیے دعا کریں، تو رسول خدا کی دعا مانگنے کا طریقہ کیا ہے؟ اللہ کے رسول دعا کے لیے ہاتھ بلند کرتے تھے، فرماتے تھے اللہم ارحم علا فلان بے حق علی. اے خدا اس پہ رحم کر دے علی کے صدقے میں. اگر مسافر آیا تو دعا یہی ہے، قرض دار آیا دعا یہی ہے، بیمار آیا دعا یہی ہے، اللہم اے رحم علی فلان بے حق علی، اے خدا اس پہ رحم کر دے علی کے صدقے میں. اب روایت کہتی ہے کہ نبی کی دربار میں سارے مومن تو نہ تھے، اگر سارے مومن ہوتے تو سورہ منافقون کبھی نازل نہ ہوتا. صلوات پڑھی محمد والے. پورا سورہ نازل ہوا منافقون کا، یعنی رسول خدا کی دربار میں مومن بھی تھے اور منافق بھی تھے، اور جو مومن ہے ہم ان کے قدموں کی خاک آنکھوں پہ رکھنے کے لیے تیار ہیں، مگر جو منافق ہیں ہم انہیں نہیں مانتے. اب منافق دل سے نہ نبی کو مانتا ہے نہ علی کو مانتا ہے، تو یہ دو منافق تھے نبی کی دربار میں، کہنے لگے یہ کیا بات ہے، جب بھی کوئی بیمار آتا ہے تو نبی دعا میں علی کا نام لیتے ہیں، علی کا واسطہ دیتے ہیں، کبھی تو دعا میں ہمارا نام بھی آنا چاہیے. تو دوسرے زیادہ عقل مند تھے، اس نے کہا گھبرانے کی کیا بات ہے، جب علی بیمار ہو جائیں گے تو ہم ہی کام آئیں گے. صلوات پڑھ دے محمد و آل محمد. اور اب یہ عجب اتفاق ہے، انہوں نے یہ کہا اور کچھ ہی دنوں کے بعد مولا علی مریض ہو گئے اور نبی پاک کے پاس آ گئے دعا کے لیے. اور یہ بھی عجب اتفاق کہ دربار نبی میں ان دونوں کے سوا تیسرا کوئی تھا ہی نہیں، تو ایک دوسرے کو آنکھوں سے اشارے کرنے لگے، آج تو علی خود بیمار ہو کے آئے ہیں، یا دعا میں تیرا نام ہوگا یا میرا نام ہوگا. اللہ کے نبی نے دعا کے لیے ہاتھ بلند کیے، اللہم ارحم علا علی بحق علی، اے خدا علی پہ رحم کر دے علی کے صدقے میں. صلوات پڑھ دے محمد و آل. اب جو دلوں میں بوجھ تھا وہ زبان پہ آ گیا، کہنے لگے اللہ کے رسول یہ کہاں کا انصاف ہے، کوئی دوسرا بیمار ہو جائے تب بھی دعا میں علی کا نام، آج علی خود بیمار ہو گئے ہیں تب بھی دعا میں علی کا واسطہ دے رہے ہیں. یہ سننا تھا، رسول خدا کے چہرے پر جلال کے آثار نمایاں ہوئے، فرمانے لگے تم علی کی بات کرتے ہو، میں جب اپنے لیے دعا مانگتا ہوں تب بھی علی کا واسطہ دے کر دعا مانگتا ہوں. صلوات پڑھ دے محمد و آل. تو عزیزان گرامی، وسیلہ قرآن سے ثابت ہے، وسیلہ حدیث پیغمبر سے ثابت ہے. ایک نہیں ہزاروں واقعات آپ کو مل جائیں گے ہر نبی کے زمانے میں کہ امت کی دعا جب قبول ہوتی ہے وہ نبی کے واسطے کے ذریعے سے. صلوات پڑھ دے محمد و آل محمد. لہذا تقویٰ کیسے ملے گا؟ وسیلوں کے ذریعے سے. ہماری گفتگو تھی ایموشن، جذبات کو سمجھنا ہے اور ان پہ کنٹرول کرنا ہے. کوئی ایک ایموشن بھی اگر انسان پہ کنٹرول کر لے، انسان حیوان سے بدتر ہو جاتا، وحشیتر ہو جاتا. آپ دیکھیے بیچارے حیوانوں نے اتنے لوگوں کو قتل نہیں کیا ہوگا، اتنے لوگوں کو نہیں مارا ہوگا جو حضرت انسان نے کیا. یعنی انسان درندہ بن جاتا ہے اگر کوئی بھی ایموشن آؤٹ آف کنٹرول ہو جائے، उसके ब्रेन पे कंट्रोल कर ले, फिर इंसान से कोई वहशी तर नहीं, कोई खबीज तर नहीं। लिहाजा इमोशन का इल्म हासिल करना वाजिब है। अगर दुनिया की जिंदगी चाहते हैं तब भी इमोशन का इल्म हासिल करें, अगर आखिरत चाहते हैं तब भी इमोशन का इल्म हासिल करें। अगर आपको गुस्से पर कंट्रोल नहीं होगा, आप बीवी पर गुस्सा करेंगे, बीवी को मारेंगे, बच्चों को मारेंगे, तलाक हो जाएगी, बच्चे भाग जाएंगे, दोस्त दूर हो जाएंगे, बिजनेस में लॉस होगा, हत्ता के गुस्से में वही इंसान जो कल आपने सुना फाइट फ्लाइट मूड में चला जाता है, स्ट्रेस हार्मोन्स निकलेंगे, 20 साल पहले या कब्रिस्तान में जाएंगे या बीमारिस्तान अस्पताल में जाएंगे। सलवात पड़ी मोहम्मद वाल। यानी दुनिया भी बर्बाद आखिरत भी बर्बाद। इसीलिए इस्लाम ने कहा उत्लबुल इल्म, इल्म हासिल करना वाजिब है। मिनल महद इलल लहद, उम्र की कोई कैद नहीं, अगर 90 साल के भी हो गए हैं इल्म हासिल करें। ये इल्म हासिल करना वाजिब है कि मैं कैसे गुस्सा अपने अंदर से खत्म करूं, कैसे इमोशन पे कंट्रोल करूं। अगर इमोशन पे कंट्रोल नहीं किया हम कभी मुत्तकी नहीं बन सकते। सलवात पढ़ दे मोहम्मद वाले। तकबा क्या है? सारे इमोशन जो इन चार फैकल्टी से मरबूत हैं, तकरीबन 20 के करीब हैं। अब देखिए जितना वक्त हुआ कि किस इमोशन पे हम गुफ्तगू कर सकते हैं। फैकल्टी ऑफ एंगर, फैकल्टी ऑफ टेम्पटेशन, फैकल्टी ऑफ सेक्स, फैकल्टी ऑफ इमेजिनेशन, इन चार फैकल्टियों से 20 किस्म के इमोशन हैं, जज्बात हैं। अगर ये जज्बात हमारी अक्ल पर कंट्रोल कर ले, हमारी दुनिया भी गई, आखिरत भी गई, सेहत भी गई, ईमान भी गया। लिहाजा इनका इल्म हासिल करना बहुत वाजिब है। आज नौजवानों के लिए गुफ्तगू करनी है जो सबसे खतरनाक फैकल्टी है, वह फैकल्टी ऑफ सेक्स, कुए वहमिया, कुए शहविया, शहवत, सेक्स। और आज जितने शयातीन है ना, वो हमारे नौजवानों को कैसे गुमराह करते हैं, इसी फैकल्टी को वो उभारते हैं, उभारते हैं और नौजवान को अल्लाह के रास्ते से हटाते हैं। आप देखिए दुनिया में कितना ये बड़ा गलीज कारोबार और बहुत बड़ा कारोबार, गंदी फिल्मों का बिलियन डॉलर की इंडस्ट्री है। क्यों? लोगों को गुमराह करना, नौजवान को गुमराह करना। अक्ल खत्म हो जाए और इंसान शहवत परस्त हो जाए, एक हैवान बन जाए। हैवान इंसान होता है जब ये गंदी फिल्म देखता है, हैवान हो जाता है, पूरा हैवान, मुकम्मल हैवान हो जाता है। बल्कि हैवान से भी बदतर, जो मैंने कहा काम खिंजीर नहीं करता, कुत्ता जो सबसे नजिस नहीं करता, वो गुनाह इंसान कर गुजरता है। ये गंदी फिल्में, ये इंटरनेट की गंदी साइट्स, ये सारे मिलकर हमारे नौजवानों को गुमराह कर रहे हैं। तो हमारा फरीजा है, उलमा का फरीजा है, मोमिनीन का फरीजा है, जमात का फरीजा है, हम कैसे अपने नौजवानों को बचाएं। एक शरीफ बच्चा ईमेल देखने जाता है बेचारा, ईमेल तो दो चार नंगे फोटू आ जाते हैं, बगैर उसके ख्वाहिश के, बगैर उसकी नीयत के। यानी हर तरफ से बम्बार्डमेंट है, मोबाइल खोलो उसमें आ जाते हैं, अखबार देखो उसमें आ जाते हैं, चारों तरफ से बम्बार्डमेंट है, बम्बार्डमेंट आपके बच्चों पर। आप कैसे बच्चों को बचाएं? अजीजाने गिरामी, आज सबसे बड़ा मसला यही है कि बच्चे को आप हराम से, जिना से कैसे बचाएं। सलवात पड़ी मोहम्मद वाले। कितने हमले हो रहे हैं, डिश में देखो तो 200 चैनल है, साइट पे जाओ तो हजारों शैतान है। मौला अली ने फरमाया थे इन तीना एक शैतान, वो जो पहले टीवी था, उसमें एक शैतान था एंटीना, अब तो मिलियन शैतान इंटरनेट में है, मिलियन। ऐसी ऐसी साइट है कि अगर नौजवान बेचारा चला जाए उसका दीन ईमान तबाह बर्बाद हो जाए। सर्वत पर मोहम्मद वाले देखिए, वालिदैन की बहुत बड़ी जिम्मेदारी, बहुत बड़ी जिम्मेदारी। इस जमाने में औलाद की तरबियत करना कोई आसान काम नहीं है, बहुत मुश्किल काम। लिहाजा आप होशियार रहें, आपकी जिम्मेदारी बहुत ज्यादा बढ़ गई। क्यों? हदीस पाक में है कि बच्चा जब बालिग हो जाता है, लड़की हो या लड़का बालिग हो जाए, लड़की 9-10 साल में बालिग हो जाती, लड़का 14 साल में। मगर आज ऐसे गजाएं भी आ गई हैं कि हमने कितने इंग्लैंड में बच्चे देखे कि 11 साल में 12 साल में बालिग हो जाते हैं। ये जो केमिकल्स खा रहे हैं अजीबो गरीब, जल्दी बालिग हो जाते। जैसे बच्चा बालिग हो जाए, हदीस में है कि वालिदैन पर वाजिब है, वाजिब है उसका निकाह कराना। अगर वालिद ने निकाह नहीं करा, लड़की हो लड़का, उसने आंख से गंदी फिल्म देखी, वो गुनाह मां बाप के इमाल में भी लिखा जाएगा। उसने चेटिंग की ना महरम के साथ, वो गुनाह मां बाप के इमाल में लिखा जाएगा। और खुदा न खास्ता उसने कोई बहुत बड़ा गुनाह है कबीरा किया, जाके जिना किया, वो जिना मां बाप के इमाल नामे में लिखा जाएगा। किसी भी आलिम से पूछ लें, यह मुस्तनद रिवायत है, बिल्कुल सही हदीस है कि वालिदैन मुजरिम हैं। अजीजाने गिरामी, अगर बच्चा वालिग हो जाए और आपने निकाह नहीं कराया, जो भी वो गुनाह करेगा वो आपके नाम एमाल में लिखा जाएगा। सलवात पढ़े मोहम्मद वाले में। आप नहीं बच सकते, सिर्फ बचने का ये तरीका है कि उसका निकाह करा दे। हम कहते हैं मौलाना कैसी बातें करते हो, अभी तो वो खुद नहीं अपना पेट पाल सकता है, फिर एक और लड़की भी ले आऊं। सलवात पढ़े मोहम्मद वाले में। लेकिन ये बहाना बनाते हैं लोग, मौलाना अभी तो बच्चा है, हाँ बालिग होने के बाद बच्चा नहीं है, वो गुनाह कर सकता है। हाँ हम बहाने बनाते हैं, मौलाना अभी उसके बाद नौकरी नहीं, बिजनेस नहीं। अजीजाने गिरामी, ये वाजिब है बच्चों के हुकूक में, चिल्ड्रेन चाइल्ड के हुकूक में एक तालीम अच्छी दें और जब बालिग हो जाए उसका निकाह कराएं। ये वालिदैन पर वाजिब है, यानी आप पर वाजिब है। आप कहते हैं कि जनाब अभी तो नौकरी नहीं, अभी तो पैसा नहीं। ये मसलन थर्ड वर्ल्ड कंट्रीज के लोग कहते हैं जहां गुर्बत है, मगर वहां क्या है, यूरोप में क्या है, वहां अलग बहाने हैं, वहां तो कोई मसला ही नहीं है। अगर वो जॉब भी नहीं करता तो गवर्नमेंट से सोशल सिक्योरिटी मिलेगी, घर भी मिलेगा, पैसे भी मिलेंगे। सलवात पढ़ दे मोहम्मद वाले में। अजीजाने गिरामी, ये भी हमारे अकीदे की कमजोरी है कि जनाब कहां से हम उसे खिलाएंगे। खिलाने वाला खुदा है, राज़िक खुदा है। देखिए निकाह की आयत जो कुरान ने बयान की है, क्या फरमाया है, निकाह करो। मेरे अल्लाह मेरे पास पैसा नहीं है, मेरे बच्चे के पास नौकरी नहीं है, कैसे निकाह करें? तो अल्लाह ने क्या कहा, यकूना फुकरा युग्नहुमुल्लाह मिन फज़ल। अल्लाह जमानत दे रहा है कि मुझ पे ईमान रखो, राज़िक खुदा है, राज़िक खुदा है। अगर तुमने निकाह कराया बच्चे का, अगर फकीर है तो खुदा कहता है मैं उसे पैसे वाला बना दूंगा, गनी बना दूंगा। सलवात पढ़े मोहम्मद। और ये तजुर्बा करके देखें, कई लोगों ने तजुर्बा किया है और अच्छा बिल्कुल 100% रिजल्ट निकाला है। एक हमारे मौलाना थे, बच्चे का निकाह करा दिया 15 साल की उम्र, जैसे बालिग हो गए। सबको बोला ना क्या होगा, क्या होगा, अल्हम्दुलिल्लाह अल्लाह ने जो बच्चा बिल्कुल जिसकी इनकम जीरो थी, जीरो। देखिए अल्लाह पर अगर भरोसा हो तो खुदा के हाथ से देता है, अल्हम्दुलिल्लाह। उसको कहीं से मजलिस की दावत मिल गई, बच्चे को निकाह के बाद, मजलिस से वो बचपन से पढ़ता था, लेकिन जैसे निकाह किया अल्लाह का वादा तो पूरा करना है, उसे मजलिस की दावत मिल गई और जनाब एक दो अशरा पढ़ के आया तो एक साल में उसने $10,000 कमा लिए। सलवात पढ़ दे मोहम्मद वाले मोहम्मद। अब हमारा ईमान होना चाहिए खुदा की जात पर। जब खुदा कह रहा है तुम निकाह कर दो बच्चे का, अगर बच्चा फकीर है तो मैं इसे दौलतमंद बना दूंगा, मैं इसे गनी बना दूंगा, तुम जर्रा बराबर रिज के बारे में न घबराओ। आज हमारा ईमान कमजोर है। अल्लाह के रसूल दरख के नीचे लेटे हुए थे, अबू जर गफारी भी लेटा हुआ था, इन बैठा हुआ था खिदमत पैगंबर में, नबी आराम फरमा रहे थे, अचानक अल्लाह के रसूल ने कहा अबू जर जरा ऊपर दरख पे देखो। दरख पे क्या देखा? एक परिंदा है, अंधा है, आंखें नहीं है, दूसरे परिंदे आ रहे हैं, कोई उसे दाना खिला रहा है, कोई उसे पानी पिला रहा है। जैसे अबू जर ने ये मंजर देखा, कहा सुभान अल्लाह सुभान अल्लाह, वाकयन खुदा रजाक है, कैसा रजाक है। अंधा परिंदा है, दूसरे परिंदे मुख्तलिफ दाने भी खिला रहे हैं, फ्रूट भी खिला रहे हैं, पानी भी पिला रहे हैं। अब अल्लाह के रसूल ने कहा अबू जर देखा तूने? कहा सुभान अल्लाह अल्लाह के रसूल। कहा कभी रिज़्क के बारे में परेशान न होना, जिस अल्लाह ने खल्क किया है रिज़्क की जिम्मेदारी उस पर है। अब इसका यह मकसद नहीं हम कोशिश न करें, कोशिश करना हमारा काम है, मगर जिस अल्लाह ने हमें खल्क किया है रिज़्क की जिम्मेदारी उस खुदा पर है। हजरत मूसा का जमाना था या मुख्तलिफ अंबिया के जमानों में ऐसी बहुत सारे वाकयात मिलते हैं। क्या देखा? एक चूंटी है, उसके मुंह में दाना है, और एक बहुत बड़ा समुंदरी हैवान आता है, वो अपना मुंह खोलता है, चूंटी उसके अंदर चली जाती है। अब अल्लाह के नबी को खुदा मंजर दिखाता है, वो पानी का हैवान नीचे 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 पता नहीं कितने सौ हजार फीट नीचे समंदर में चला जाता, और वहां एक पत्थर है, और उस पत्थर के अंदर एक मखलूक है, कीड़ा है, कीड़ा, और ये हैवान अपना मुंह वहां खोलता है और चूंटी वो दाना वहां उसे देती है, वो जो समंदर की तह में है उसे भी दाना खुदा पहुंचाता है। सलवात पढ़े मोहम्मद वाले। अजीजाने के ईमान कमजोर नहीं होना चाहिए। खुदा रज़ाक है, रिस्क देने वाला खुदा है, उसका वादा है कि जिसे मैंने खल किया है मैं उसे रिस्क भी नहीं दूंगा। लेकिन जब ईमान कमजोर होता है, तौहीद कमजोर होती है, तो इंसान खौफ की वजह से, ये खौफ शैतान दिलाता है, मैं फकीर हो जाऊंगा, मैं भूखा हो जाऊंगा, मैं मर जाऊंगा, और क्या करता इंसान, जाके हराम में गिर जाता। ये वही फैकल्टी ऑफ टेम्पटेशन जो कल आपने सुनी थी। जब तौहीद कमजोर होती है, हम खुदा को राज़िक नहीं समझते, बास को राज़िक समझते, ये शिर्क है। शिर्क, शिर्क अफ़आल, यानी अल्लाह का फ़ैल है, रिस्क देना अल्लाह का फ़ैल है। हमने सेठ को राज़िक समझ लिया, जहां हमने राज़िक समझा सेठ को, बास को, बास कहेगा जाओ इसे शराब पिलाओ, नौकरी भी अच्छी है, $5,000 दे रहा है बॉस, मगर अब क्या करें, हराम है, बस कह रहा जाओ उसे शराब पिलाओ। अब जो अल्लाह को राजिक नहीं मानेगा वो जाके शराब पिलाएगा, क्या 5,000 की नौकरी चली जाएगी? है? जो अल्लाह को राजिक समझेगा वो कभी फैले हराम नहीं करेगा। शराब पीना और पिलाना बराबर गुना है। शराब बेचना, शराब पीना, शराब पिलाना बराबर के गुनाह है। तो जिसके दिल में तौहीद मजबूत होगी वो कहेगा लानत हो इसी नौकरी पर, मैं शराब नहीं पिलाऊंगा। लेकिन जिसकी तौहीद कमजोर है, वो बुजदिल है, वो डरपोक है, वो बास को खुदा समझ रहा है। सलवात पढ़ दे मोहम्मद वाले। अजीज तौहीद को मजबूत करके देखें इसमें कितना मजा है, फिर पता चलेगा कि खुदा कहां से रिस्क देता है। ये कनाडा का वाक्य बता रहा हूं, अभी हमारे जमाने का। एक मोमिन थे बैंक में, बहुत बड़ी पोस्ट पे, मैनेजर, वाइस प्रेसिडेंट, पता नहीं क्या क्या बनने वाले थे। आपको पता है कि सारे उलमा का फतवा है कि बैंक की नौकरी हराम है, मगर ये कि मजबूरी हो तो उसमें भी महाराज कहते हैं कि हर सैलरी पे आप होम्स निकालें, उस पैसे को पाक करें, मगर नीयत ये हो कि मैं दूसरा काम ढूंढूंगा। बंदे खुदा ने सुन लिया और ईमान देखी, तौहीद। उसने कहा इतनी अच्छी नौकरी, वाइस प्रेसिडेंट बनने वाला था, क्या बनने था, अब सिर्फ मैनेजर था, मगर चांसेस थे और इसमें बहुत बोनस, बहुत सब कुछ मिलते हैं बैंक मैनेजर को। छोड़ दी नौकरी और बैंक मैनेजर जाके चौकीदार बना, केयर टेकर। यानी वहां अगर 10,000 तनख्वाह थी तो यहां 1,000-1,200। ये है अल्लाह की जात पे भरोसा। देखिए पेट कुत्ता भी पाल लेता है, ये कोई कमाल नहीं है। कमाल ये है, इंसानियत ये है, ईमान ये है कि रिज़्क़ के हलाल खाएं, रिज़्क़ के हलाल। चौकीदार, केयर टेकर, वो एक बड़ी बिल्डिंग थी, लिफ्ट में वो केयर टेकर था, लोग ऊपर ले जाता। अब वो उस बिल्डिंग का पूरा जो कंपनी का मालिक आया, देखा ये लिफ्ट ऊपर लेके जा रहा है, नीचे ले, देखिए तो आदमी पढ़ा लिखा, उससे सलाम दुआ ही, वालेकुम सलाम, या जो भी इंग्लिश में हुआ। देखा तुम्हारी एजुकेशन क्या है, पहले कहां काम करते थे? मैं बैंक में मैनेजर था। तो वो और हैरान हो गया कि तू बैंक में मैनेजर, अभी तू चौकीदार बन गया। कहा हमारे मजहब में मना है। तो मैंने कहा रिस्क हलाल खाना चाहिए। उसको इतना असर हुआ, उसका दिल जीत लिया, वो पूरे कंपनी का मालिक था और उसने उसे कंपनी का मैनेजर बना दिया, जो बैंक में लेता था उससे कई गुना ज्यादा तनख्वाह मिल गई। सलावत पढ़ दे मोहम्मद वाले मोहम्मद। अजीजो ये ईमान की बात है, तवक्कल कितना है, अल्लाह पे यकीन कितना है, तौहीद कितनी मजबूत है। अगर तौहीद मजबूत नहीं तो हम कुछ भी नहीं है। इंसान को जो मजबूत बनाने वाली चीज है वो है तौहीद। नफा देने वाला खुदा है, नुकसान से बचाने वाला खुदा है, रिस्क देने वाला खुदा है, इज्जत देने वाला खुदा है, जिल्लत देने वाला खुदा है। अगर हम इंसान को समझ रहे हैं तो उस इंसान को हम खुदा समझ रहे हैं, हम शिर्क कर रहे हैं और ये बदतरीन शिर्क है। सलवात पढ़े मोहम्मद वाले मोहम्मद। अक्सर गुनाह इसलिए होते हैं इस शिर्क की वजह से। हम बंदों को राजिक समझते हैं, बंदों को इज्जत और जिल्लत का मालिक समझते हैं। इसे शिर के अफआल कहते हैं, यानी जो अल्लाह का काम है हम समझते हैं ये अल्लाह वाला काम कर देगा। सलवात पढ़े मोहम्मद वाले मोहम्मद। लिहाजा अजीजो आज जमाने में अगर आप चाहते हैं आपके बच्चे हराम में मुब्तला ना हो, और ये कहानी भी सुन ले, पाकिस्तान में, इंडिया में जो पैसे वाले लोग हैं अक्सर अपने बच्चों को कहां भेजते हैं, अमेरिका, यूरोप वगैरह। और इन बच्चों की स्टोरी मुझसे सुन ले। अक्सर हम उलमा को ले जाते हैं, कहते मौलाना हमारे मां बाप को क्या समझाएं, पैसा ज्यादा था, हमें अमेरिका भेज दिया, यूनिवर्सिटी में भेज दिया, अब आप बताइए यहां हम गुनाह से कहां बच सकते हैं। यहां गर्मी में तो औरतें तकरीबन नंगी हो जाती हैं, और शरीफ आदमी जितना दूर भागे खुद लड़की आके गिरती है, हम गुनाह में मुब्तला हो गए। कई लड़के जो बहुत मल्टी मिलियनर के पैसे वालों के थे, क्या मौलाना हम गुनाह में गिर गए, हमें एड्स की बीमारी हो गई, अब बाबा चाहता है कि आके मेरी भाई की लड़की से शादी करो, अब मैं तो एड्स के मर्ज में मुब्तला हूं। ये ना अक्ल वालदैन है जो सेक्स के समुंदर में बच्चे को फेंक देते और कहते मत डूबो। कैसे नहीं डूबेगा हाँ? और जो अकलमंद मां बाप है कभी ऐसी गलती नहीं करते। और वो बच्चे भी हमने देखे, 5 भाई हैं, 5 डॉक्टर, 4 डॉक्टर हैं, 1 एग्रीकल्चर, माशाल्लाह चारों इस्लाम की खिदमत कर रहे। कहा मौलाना इस अमेरिका में हम तबाह हो जाते, मगर हमारे बाप अकलमंद थे। उसने कहा ठीक है तालीम के लिए जाओ, मगर पहले शादी करो, بیوی کے ساتھ جاؤ، اگر تم نے وہاں گناہ کیے وہ سارے میرے خاتے میں آئیں گے. صلوات پڑھیں محمد و آل محمد. وہ کتنے جاتے ہیں گوریوں سے شادی کر لیتے ہیں، اب ادھر باپ بلا رہا ہے آ جاؤ، آ کے میری بھتیجی سے شادی کر لو، اس کے تو بچے بھی ہو گئے وہاں پہ. صلوات پڑھ دے محمد و آل محمد. آج کے زمانے میں ماں باپ کی ذمہ داری بہت بڑھ گئی ہے، بہت بڑھ گئی ہے عزیزو. اولاد اللہ کی امانت ہے، امانت. اگر اس میں خیانت کی، ہم کتنے بھی نیک لوگ ہو جائیں، کتنے نمازی ہو جائیں، مگر عذاب پروردگار سے نہیں بچ سکتے. جو اولاد نے گناہ کیا وہ ہمارے سر پہ آئے گا، کیونکہ ہم نے اس کا حق ادا نہیں کیا، ہم نے خیانت کی اپنے بچوں کے ساتھ. بچہ یا بچی جیسے جیسے بالغ ہو جائے، حدیث کہتی ہے اس کا نکاح کرنا واجب ہے. اب ہم لوگوں سے ڈرتے ہیں، وہی کہ لوکس آف کنٹرول ہمارا لوگوں کے پاس ہے کہ لوگ کیا کہیں گے. یعنی عذاب جہنم قبول ہے مگر لوگوں کی باتیں نہیں قبول. سر آپ کو محمد والے محمد. میں نے کہا نا کہ ہم آزاد نہیں ہیں، آزاد نہیں ہیں. مولانا کیسے کریں، 15 برس میں کوئی شادی ہوتی ہے، ہمارے یہاں تو 30 برس 31 برس بچہ بڈھا ہو جاتا ہے پھر شادی ہوتی ہے. کتنے گناہوں میں مبتلا ہو جاتا ہے، کتنی بیماریوں میں مبتلا ہو جاتا ہے. خود امام جعفر صادق علیہ الصلوۃ والسلام فرماتے ہیں، نکاح کے بارے میں فرماتے ہیں، خصوصاً بچیوں کے بارے میں فرماتے ہیں، جب پھل پک جائے فوراً اسے اتار دو. بچی بھی ایسی ہے، جب بالغ ہو جائے فوراً اسے شوہر دو. جتنی دیر کرو گے تمہاری بچی کئی بیماریوں میں مبتلا ہو جائے. واقعاً ایسا ہے، زنانی بیماریاں بہت زیادہ ہوتی ہیں، اور جتنی شادی لیٹ کریں گے وہ بچی بیماریوں میں مبتلا ہو جائے گی. اب ہمارے پاکستان انڈیا میں کچھ لوگ پیسے کی لالچ میں، میراث کی لالچ میں بہنوں کی شادیاں نہیں کراتے، وہ ہسٹریا کی بیماری میں مبتلا ہو جاتی. ہسٹریا یعنی وہ جو دباؤ ہے سیکس کا، اس کی وجہ سے وہ ہسٹریا کی بیماری مبتلا ہو جاتی ہے، اور اس کا نام وہ لوگ جن دے دیتے ہیں. مولانا اس کو جن آ گیا ہے. صلوات پڑھی محمد والے محمد. یہ عزیزو اس وجہ سے بیمار ہو جاتی ہے کہ ان کی جو نیچرل ریکوائرمنٹ ہے وہ پوری نہیں ہوتی. اور جو بہت نیک لڑکیاں ہوتی ہیں، سیکشول ڈیزائر ہے مگر انہیں ختم کر دیتی ہیں، دبا دیتی ہیں. اب 20 سال 30 سال تو ایک اور بیماری ہے بہت خطرناک، اسی لیے فرمایا یہ واجب ہے نکاح. کیا بیماری ہے؟ امیونٹی پاور آپ کا ریورس ہو جاتا ہے، یعنی قوت مدافعت کا کام ہے کہ بیماری کو روکے. الٹا ایک بیماری عورتوں میں ہوتی ہے کہ وہ امیونٹی پاور خود آپ کو بیمار کرتا ہے، یعنی اس کام کرنا چھوڑ دیتا ہے، الٹا آپ کو بیمار کرتا ہے، اس کا کوئی علاج بھی نہیں ہے. اگر نکاح میں دیر کریں، اور ایک دو کیس تھا ہمارے پاس، بچی مر گئی، بہت نیک تھی، نہ فلم دیکھتی تھی نہ کیا، اپنے جذبات کو دباتی تھی، ماں باپ نادان تھے، شادی نہیں کرائی، آخر اس بیماری میں مر گئی لڑکی. گناہ ہے، یعنی قتل ماں باپ نے کیا، کہ اس کا امیونٹی پاور، قوت مدافعت خود اس کے خلاف ہو گیا، دنیا میں اس کی کوئی بھی دوا نہیں ہے. صلوات پڑھیں محمد و آل محمد. عزیزان گرام، لہذا یہ موضوع آج کے زمانے کا سب سے اہم ترین موضوع ہے. بچوں کو گناہوں سے بچاؤ، بچوں کو. ہمارے یمنی دوست بیٹھے ہوئے، ہم 10-12 سال پہلے یمن گئے تھے، تو حیران ہو گئے ہم کہ یمن کے نوجوان سنا میں گئے تھے، بائی روڈ ہم گئے تھے عدن سے سنا. ہم نے دیکھا وہاں نوجوان، نہ وہ سیکسی فلموں کے پیچھے ہیں، نہ وہاں، اس زمانے بھلا انٹرنیٹ وغیرہ بھی نہیں آیا تھا، بالکل اتنا اچھا ماحول تھا کہ جیسے 50-60 سال پہلے پاکستان میں ہوتا تھا یا انڈیا میں ہوتا ہوگا. ہم نے پوچھا یہ کیا بات ہے، یہاں ہمارے پاکستان میں، ہر جگہ افریقہ میں، یورپ میں تو اور برا، نوجوان گناہوں کے پیچھے، سیکسی فلموں کے پیچھے، اس کے پیچھے، یہاں تو بالکل ماحول ہی اور ہے. انہوں نے جواب یہ دیا کہ مولانا، مثلا یہ جو قبائل ہیں، होती वगैरह इनके ट्राइब सेना की तरफ, कहा हमारे यहां एक ट्रेडिशन है, जैसे लड़की जवान हो जाए और लड़का जवान हो जाए फौरन शादी करा देते। बास कबाइल में यह रस्म है कि अगर लड़की जवान हो जाए और बाप शादी न कराए तो लोग उस बाप को बेगैरत समझते हैं, उसके घर का खाना हराम समझते हैं। देखिए ये फरहंग है, कल्चर है। कहा इसलिए बाप मजबूर होता है कि डिस्कनेक्ट हो जाता है, सोशल बायकॉट होता है कि इसके घर में लड़की जवान है। और हदीस भी तो ये है कि खुश नसीब है वो बाप जिसकी बेटी शोहर के घर में जाके माहवारी देखे, यानी मेंस्ट्रुएशन शोहर के घर में होना के बाप के घर में। कौन बाप आज ये करता है? इसीलिए तबाही हो रही है। मुसलमान लड़कियां जाके हिंदू से शादी करती, गैरत कहां गई? हो रहा है या नहीं हो रहा है? क्योंकि मां बाप गफलत कर रहे हैं। तो क्या होगा अगर कोई भूखा है, उसे हलाल नहीं देंगे हराम खाएगा। जब बच्चा बालिग होता है इसे और भूख लगती है, वो निकाह की भूख है। अगर आपने हलाल नहीं दिया वो हराम जाके खाएगा। जिम्मेदार मां बाप होते हैं। तो मुझे बड़ी अच्छी चीज लगी क्योंकि पाकिस्तान में भी कुछ ट्राइब हैं सिंध के अंदर, उनके यहां भी ये रस्म है कि लड़की अगर जवान हो जाए और बाप शादी नहीं कराता, लोग उसके घर का खाना हराम समझते हैं। वो मजबूर होता है कि जल्दी शादी कराऊं कि सोसाइटी में बेइज्जती हो रही है। सलवात पड़े मोहम्मद वाले मोहम्मद। कि मुश्किल ये कि लोग खुदा से नहीं डरते, पब्लिक से डरते हैं कि पब्लिक में जलील नहीं हो जाऊं, चाहे कितना बड़ा गुनाह हो, मगर लोग करते हैं, पब्लिक से ज्यादा डरते हैं। तो इस फरहंग की वजह से यमन में उन्होंने कहा कि हमारे यहां फौरन शादी हो जाती। तो अजीज इसका कोई और हल नहीं है। उलमा फरमाते हैं, हदीस में है, साइकोलॉजी में है, इल्म माहिर नफ्सियात कहते हैं। देखिए जितनी फैकल्टी है ना, आपकी फैकल्टी ऑफ एंगर वो भी ठीक बहुत खतरनाक है, फैकल्टी ऑफ टेम्पटेशन वो भी खतरनाक है, आउट ऑफ कंट्रोल हो जाए, लेकिन कहते फैकल्टी ऑफ सेक्स सबसे ज्यादा खतरनाक है। इसमें तूफान आते हैं, तुगयानी तूफान आते हैं, और जब सेक्स का तूफान आ जाए अक्ल भी बह जाती है, ईमान भी बह जाता है, शराफत भी बह जाती है, दीन भी खत्म हो जाता है। सलवात पढ़ मोहम्मद वाले मोहम्मद। अब देखिए सारे गुनाहों में सबसे बड़ी सजा जिना की है, इस्लाम में कि उसे कत्ल कर दो। अगर शादीशुदा है और जिना कर रहे संसार करो, बदतरीन सजा, क्योंकि खुदा गयूर है, खुदा सबसे ज्यादा गैरतमंद है, खुदा से बढ़कर किसी को गैरत नहीं है। और खुदा को गैरत पसंद है, फरमाया जिसके अंदर गैरत नहीं उसके अंदर ईमान नहीं है, बेगैरत मोमिन नहीं हो सकता। मर्द के लिए गैरत और लड़की के लिए शर्म हया, ये ईमान की शर्त। सबसे सख्त तरीन सजा जिना की। मगर उसी के बावजूद जिन मुल्कों में, इस्लामी मुल्कों में इस्लामी लाज भी है कि जानी को संसार करो, जानी को खत्म करो, उसके बावजूद भी जिना होती है, कम होती है और मारे जाते हैं। यानी पता भी है लड़की को, लड़के को पता भी है कि भाई अगर मैंने जिना किया पकड़ा गया संसार हो जाऊंगा, मगर सेक्स ऐसी फैकल्टी है इसमें जब तूफान आता है तो अक्ल भी बह जाती है, शराफत भी बह जाती है, हर चीज बह जाती है। सलवात पड़े मोहम्मद वाले। पाराचनार में मसलन कबायली निजाम है, जानी की सजा 30 गोलियां हैं, पूरा किलाशन को खाली करते हैं, उसके बावजूद जिना होता है, क्योंकि ये फैकल्टी सबसे ज्यादा खतरनाक, इसमें तूफान आते हैं, तुगयानी होती है, कंट्रोल नहीं हो सकता। कंट्रोल कहां हो सकता? इब्तदा में, इब्तदा में। इसीलिए कहा वला तकरबू इलल फहशा, फहशा नंगापन गंदी फिल्में उसके करीब ना जाओ, अगर तुम चले गए फिर जिना से नहीं बच सकते। और लोग समझते हैं कि जिना सिर्फ एक गुनाह नहीं, امام جعفر صادق علیہ السلام فرما فرماتے ہیں آنکھ کا بھی زنا ہوتا ہے، زبان کا بھی زنا ہوتا ہے، ہاتھ کا بھی زنا ہوتا ہے، کان کا بھی زنا ہوتا ہے. کمولا وہ کیسے؟ فرما نامحرم کو اگر لذت کی نگاہ سے دیکھا، آنکھ سے آپ زنا کر رہے ہیں. اگر چیٹنگ کر رہے ہیں نامحرم سے، ضرورت سے زیادہ بات کر رہے ہیں، لذت لے رہے ہیں، یہ زبان کا زنا ہے. نامحرم کی آواز سن رہے ہیں، گھنٹوں باتیں ہو رہی ہیں، یہ کان کا زنا ہے. اگر نامحرم کو ہاتھ دے رہے ہیں، یہ ہاتھ کا زنا ہے. اور ایک خود ایک زنا، جو زنا گناہان کبیرہ ہے. سلوات پڑھی محمد والی. عزیزو یہ کتنا بڑا گناہ ہے کہ مولا علی کیا فرماتے ہیں، اعوذ باللہ من الذنوب التي تؤجل الفناء. لوگوں گناہ نہ کرو، گناہ خود کشی ہے. گناہ سے 30 سال کی عمر 3 سال میں بدل جاتی ہے. مولا کون سا گناہ؟ فرمایا زنا. زنا وہ گناہ ہے کہ 30 سال کی عمر 3 سال میں بدل جاتی ہے. ایوری ایئر آپ دیکھیں جا کے گوگل میں کتنے لوگ ایڈز میں مرتے ہیں یا مبتلا ہوتے ہیں. فگر ہے 10 ملین. اللہ اکبر، 10 ملین، 1 کروڑ لوگ ایڈز کی بیماری میں مبتلا ہوتے ہیں ایوری ایئر، یا مرتے ہیں یا مبتلا ہوتے ہیں. کتنی بڑی فگر ہے. تو آپ اپنے بچوں کو نہیں بچانا ہے؟ آپ کہہ رہے کہ نہیں شادی نہیں کروں گا، میرے پاس پیسے نہیں ہیں. واجب ہے، رزق دینے والا خدا ہے. اگر چاہتے آپ کا بچہ زنا نہ کرے، آپ کا بچہ ایڈز کی بیماری میں مبتلا نہ ہو، آپ کا بچہ اس کا دین ایمان برباد نہ ہو، کسی کافر سے شادی نہ کرے، تو جیسے بالغ ہوتا ہے، بلکہ بالغ ہونے سے پہلے بندوبست کیا جائے. صلوات پڑھی محمد و آل محمد. دیکھیے عقل مند کون ہے؟ سردی آنے سے پہلے سردی کا بندوبست کرے. اب سردی سے کانپ رہے ہیں، حدیث میں کہ سردی کی ابتدا خطرناک ہے، انتہا خطرناک. اب یہاں تو آپ کے یہاں سردی ہوتی نہیں ہے، لہذا بچے ہوئے ہیں. مگر انگلینڈ وغیرہ میں -40 تک جاتا ہے، کینیڈا میں -40. تو سردی آنے سے پہلے سردی کا بندوبست کرو، ورنہ آپ بیمار ہو جائیں گے. اور گرمی آنے سے پہلے گرمی کا بندوبست کرو، پنکھا ٹھیک کر لو، اے سی ٹھیک کر لو، سردی سے پہلے ہیٹر. تو بچے کے بالغ ہونے سے پہلے اس کے شریک حیات کو تلاش کر دو. صلوات پڑھی محمد و آل محمد. عزیزو اس سے طلاقیں بھی نہیں ہوں گی. پتہ طلاق کیوں ہوتی ہے؟ کہ شادی بوڑھے ہو کے کرتے ہیں، ہونی چاہیے 15 سال میں، وہ کرتے 30 سال میں. 15 سال عمر کے ضائع ہو گئے، تو بوڑھے ہو گئے. اب دونوں کی فیکلٹی مضبوط ہو گئی ہے، دونوں کی فیکلٹی اسٹرانگ ہے، ریجڈ ہو گئی ہے. لیکن تو بچوں میں آپ نے دیکھا بغض نہیں ہوتا، وہیں لڑتے ہیں، وہیں دوست ہو جاتے ہیں، ریسزم نہیں ہوتا ہے. بچے ہیں نا، کہ ابھی ان کی فیکلٹی بن رہی ہے. اگر جیسے اسلام نے کہا بالغ ہوتے شادی کریں، اب دونوں کی جو فیکلٹی بن رہی ہے وہ ساتھ بن رہی ہے، ساتھ بن کے. ابھی ریجڈ نہیں ان کی کوئی عادت، تو نتیجہ یہ ہوتا ہے کہ بچپن میں، ہزاروں مثالیں، جو یہی عمر ہے 9 اور 15 سال میں آپ شادی کریں، دونوں کبھی عادتیں پختہ نہیں ہوئی ہیں. 21 سال کے بعد عادت پختہ ہو جاتی ہے، 25 سال کے بعد اور پختہ ہو جاتی ہے، 30 سال کے بعد اور پختہ ہو جاتی ہے. اب عادت کو بدلنا مشکل ہے، لیکن بچے ہیں، ابھی کھیل کود میں مشغول ہیں، ابھی تو عادتیں ڈیولپ ہو رہی ہیں. تو دونوں کی ساتھ ڈیولپ ہوں گی، تو نتیجہ یہ ہوگا کہ دوست بھی ہوں گے اور میاں بیوی بھی ہوں گے. صلوات پڑھی محمد و آل محمد. اب ایک اعتراض، لوگ کہتے ہیں کہ نہیں مولانا پھر پڑھائی نہیں ہوگی، لڑکا اسی چکر میں رہے گا. یہ بھی غلط ہے. جب اپنی بیوی ہوگی تو 10 لڑکیوں کو دیکھے گا نہیں. صلوات پڑھی محمد و آل محمد. بھوکا انسان دوسرے کے کھانے کو دیکھتا ہے نا، جس پر اپنا کھانا ہے دوسرے کو کیوں دیکھے گا؟ یونیورسٹی جائے گا، کالج جائے گا، اس کے ذہن میں شیطان کھلبلی مچاتے رہے گا, اس لڑکی کو دیکھے گا, اس کو دیکھے گا, اور ذہن مشغول رہے گا. اگر اپنی بیوی ہے تو یہ اس کا ذہن صاف ہے. اسی لیے دیکھو حدیث کتنی پاک ہے کہ جس نے نکاح نہیں کیا اس کا دین بھی آدھا ہے, اس کا ایمان بھی آدھا ہے. صلوات پر دے محمد و آل محمد. یعنی آپ کتنے بھی متقی بن جائیں, شادی کے بغیر آپ کا دین آدھا ہے, ایمان آدھا ہے. کیوں؟ شیطان بھٹکاتا رہے گا, وسوسے آتے رہیں. ٹھیک. لہذا والدین پہ واجب ہے کہ اپنے بچی کا دین کامل کریں, اپنے بچے کا دین و ایمان کامل کریں, ورنہ جو بھی گناہ ہوگا والدین کے نام اعمال میں لکھا جائے گا. اب مولا کیا فرماتے ہیں, یہ وہ گناہ ہے جس سے انسان کی 30 سال کی عمر 3 سال میں بدل جاتی ہے. صلوات پڑے محمد و آل محمد. عزیزو آئیے ابھی سالوشن بھی بتا دوں آپ کو, گھبرا نہ جائیں. اسلام میں ہر چیز کا سالوشن ہے اگر آپ صحیح مطالعہ کریں, ڈیپ اسلام کے مطالعے میں گھس جائیں, گہرائی سے مطالعہ کریں ہر چیز کا. دیکھیے اصل بچے کو گناہ سے بچانا. ہم جب 1984 میں لندن میں تھے, ریزیڈنٹ عالم اسٹین مور میں, سب سے بڑی جماعت تھی اس وقت پورے یورپ کی, 3000 لوگ تھے. تو کیا رسم تھی, منگنی ہوتی تھی, اور منگنی ہندو رسم ہے, شریعت میں اس کی کوئی حیثیت نہیں. وہ نامحرم تھی لڑکی, لیکن وہ لڑکا جاتا تھا, اس کا ہاتھ پکڑ کے انگوٹھی پہناتا تھا, اس کے بعد اس لڑکی کا ہاتھ پکڑ کے شاپنگ بھی کرتا تھا, جیسے محرم ہو گئی. یہ ایک ہم نے غلط چیز دیکھی. اور دوسرا, جب وہاں طلاق ہوتی تھی تو کم سے کم 1,00,000 پاؤنڈ دونوں پارٹی کا وہ کافر وکیل کے جیب میں جاتا تھا. دو خاندانوں میں دشمنی بھی ہوتی تھی اور پیسہ بھی 1,00,000 کورٹ میں چلا جاتا. اب وہ کوئی جرت نہیں کرتا تھا. ہم نے کہا یہ واجب ہے, دو نقصان ہو رہے ہیں, حرام ہو رہا ہے اور پیسہ کافر کو جا رہا ہے, مسلمان آپس میں دشمن ہو رہے ہیں. ہم نے کہا اس کا سالوشن یہ ہے کہ نکاح نہ کرو, پہلے صیغہ محرمیت کر لو, جسے امتا کہتے ہیں. امتے کی قسم ہے, صرف بات کرنے کا متا, ٹچ نہیں کر سکتے. اگر آپ چاہتے ہیں کہ نہیں انگوٹھی پہنانا ہے, شاپنگ بھی کرنی ہے, تو ٹچ کر سکتے ہیں, صرف ساتھ گھوم سکتے ہیں. اگر آپ بالکل شادی کی طرح, وہ بھی متا ہو سکتا ہے. اور ممبر سے 1 سال ہم نے تبلیغ کی. دیکھیں کسی کو بدلنا بہت مشکل ہے, لوگ ڈرتے تھے, سیگا متا اس وقت پتہ نہیں گالی سمجھا جاتا تھا, حالانکہ مستحب ہے, حرام سے بچنے کے لیے بہترین فارمولا ہے, اور طلاق سے بچنے کے لیے. الحمدللہ ہماری تبلیغ کا اثر دو لوگوں پر ہوا, ایک تنزانیہ کا تھا, ایک امریکہ کا تھا, مگر پھر بھی وہ ڈر کے انہوں نے چھپ کے, میں نے متا تو پڑا لیکن گھر میں, میں نے کہا امام بارگاہ میں سب لوگ, انہوں نے اتنی ہمت نہیں کی, کریں گے مولانا بھی نہیں. تو ہم نے ان کا متا پڑا, لڑکا تھا تنزانیہ کا, لڑکی انگلینڈ کی, الحمدللہ ابھی ان کے 4-5 بچے ہیں, بہت خوش ہیں. دوسرا متا ہم نے پڑھا, لڑکا تھا امریکہ کا, پائلٹ تھا, لڑکی انگلینڈ کی. 2 مہینے کے بعد کہا مولانا ہمارا مزاج نہیں بنتا, ہم الگ ہو جائیں. میں کہا ٹھیک ہے الگ ہو جائے, کچھ بھی نہیں, آپ ٹائم معاف کر دیں. نہ خاندانوں میں دشمنی ہوئی, نہ نفرت ہوئی, نہ کورٹ میں گئے, نہ 1,00,000 گیا. الحمدللہ اب تو یورپ میں وہاں عام ہو چکا الحمدللہ یہ چیز, کہ نکاح سے پہلے سیکھے محرمیت ایک دوسرے کو سمجھنے کے لیے. بالکل یہ اس کا حل ہے, تاکہ بچہ اور بچی حرام میں نہ جائیں. اس میں اسکول سب سے اہم رول انجام دے سکتا ہے. ہم نے 500 سوالات بنائے ہیں, کہ نکاح سے پہلے ایک فارم ہے جس کے 500 سوالات ہیں. ہم نے کسی کو دیا, کہا مولانا یہ اتنے سوالات ہیں, میں بوڑھا ہو جاؤں گا, بیوی نہیں ملے گی. سلوات پڑے محمد. یعنی دونوں کا ذہن ایک سے ملتا ہے یا نہیں, یہ بھی بہت اہم ہے. دونوں ممکن ہے نماز تہجد گزار ہوں, دونوں خمس دینے والے ہوں, دونوں نمازی, لیکن ذہن بھی ملتا ہو, اہداف گولز ایمز ایک ہونے چاہیے. مثلا ایک جو ہے وہ پیسے کا پجاری, یہ پیسہ چاہتا ہے, اور دوسرے کو پیسے سے محبت نہیں ہے, علم چاہتا, یہاں پہ ٹکرا ہوتا ہے. ہدف ایک ہونا چاہیے, سوچ ایک ہونی چاہیے, فکر ایک ہونی چاہیے. وہ 500 سوالات اس طرح سے ہم نے بنائے ہیں کہ اس میں لیولز ہیں A B C D, اور الحمدللہ पहले तो वो घबराया हुआ था कि मौलाना जहां भी सवालात लेके जाता हूं भगा देते हैं मुझे। मैंने कहा घबराओ नहीं, जब मिलेगी तो परफेक्ट मिलेगी। अल्हम्दुलिल्लाह वो कनाडा में मुझे दुआएं कर रहा है कि मौलाना ये 500 सवालात की वजह से मैं बच गया। सलावत पढ़े मोहम्मद वाले मोहम्मद। अजीज हम कोशिश ही नहीं करते। स्कूल्स का काम है, मदरसों का काम है, टीचर देखता है इसकी जहनियत कैसी है। ये लड़का एक पूरे ये 500 सवालात 1000 सवालात बना सकते हैं। और उस्ताद बहुत अहम रोल है, 5 साल से आपके बच्चे को जानता है, वो मुआरफी करे यानी वो इंट्रोड्यूस करे, ये लड़का ए क्लास का है, बहुत मुत्तकी है। अब मुत्तकी को मुत्तकी मिलना चाहिए। अब बंदा जो है वो मुत्तकी है, मुस्तहबात भी अदा करता है, तो उससे बीवी भी वैसी मिलनी चाहिए जो मुस्तहबात भी अदा करती हो। होता ही है कि वो मुस्तहबात अदा करता है, लड़की ऐसी मिली वो नमाज भी नहीं पढ़ती। सलावत पढ़े मोहम्मद वाले मोहम्मद। तो उसके बाद प्रॉब्लम हो जाते हैं। लिहाजा ये काम बालिग होने से पहले स्कूल वाले अंजाम दे सकते हैं, कमेटी। और उसमें बहुत सारे आसान चीजें हैं कि बच्चे का जहन एक हो। अजीजान गिरामी यकीन जानिए, फिर जो बच्चे पैदा होंगे वो वाकई सुपर किड होंगे, अजीम शान बच्चे होंगे। इस सब का ताल्लुक तकवा से है। आप देखिए जो अजीम शान इंसान बने हैं क्यों बने हैं, इमाम खुमैनी जैसे इंसान क्यों बने हैं, ये मां बाप की मेहनत की वजह से। सलवात पढ़े मोहम्मद वाले मोहम्मद। मां बाप का अगर गोल एक है, मकसद एक है, तकवा का लेवल एक है, यकीन जानिए बच्चे इतने जहीन पैदा होंगे कि आप सोच नहीं सकते। ये जो तबा तबाही मशहूर हुआ था कि 5 साल में हिफ्ज कुरान कर लिया, PhD कर लिया, क्या था? ये मां बाप का तकवा था, मां बाप की नीयत थी। क्या नीयत थी? महरिया क्या रखा इन्होंने, कहा हम दोनों मिलके हिफ्ज कुरान करेंगे, ये हमारा हदफ है, ये हमारा गोल है। अल्लाह ने तोहफा ये दिया कि जनाब इसी बुनियाद पर निकाह हुआ और ये हिफ्ज कर रहे थे, बच्चा पेट में हो गया। अब बच्चा 2 साल का हो गया, मां बाप को पता नहीं, ये आयत पढ़ते तो बच्चा भी वो आगे का हिस्सा पढ़ता है। सलवात पढ़िए मोहम्मद वाले मोहम्मद। वाकई हम सुपर किड्स के लिए कोशिश नहीं करते। बच्चे का फिक्र और है, बच्ची का फिक्र और है, बच्चे का इल्म और है, उसका तकवा में कोई मैच ही नहीं है। और इसमें जमात को कोशिश करनी चाहिए, उलमा को कोशिश करनी चाहिए। फिर देखिए कैसे हीरो बनते हैं हमारे यहां, कैसे अजीम फलसफी बनते हैं, कैसे अजीम स्कॉलर बनते हैं। अगर बच्चा और बच्ची दोनों की फिक्र एक हो, तकवा का लेवल एक हो, तो यकीन जानिए वो औलाद ऐसी औलाद होगी कि जो इमाम जमाना के असहाब में शामिल होगी। सलवात पढ़े मोहम्मद वाले में। और वालिदैन के लिए भी सदका जारिया होगा, अजीम शान सदका होगा। तो आज सबसे खतरनाक गुनाह ये जिना है, जिना। इससे बचें और अपनी कौम को बचाएं और अपनी औलाद को बचाएं। अजीजाने गिरामी बहुत अहम मैसेज। खुदा हम सबको तौफीक दे, खुदा हम सब की औलाद को सालेह बनाए। और इंशाल्लाह इसमें जो प्रोग्रामर्स हैं उनसे मेरी दरखास्त, कोई अच्छी साइट नहीं बनी हुई है, शिया मेच भी है और भी है, इसमें बहुत अच्छा काम कर सकते हैं। ये 500 सवालात में आपको दे सकता हूं, इससे और अच्छे भी बन सकते हैं। आज जरूरत यह है कि फिक्री लिहाज से एक लेवल होना चाहिए, एक लेवल। और इंशाल्लाह बहुत सारी बातें रह गई, कल बताई जाएंगी। आज ये अहम फरीदा अदा करें और यकीनन इससे इमाम जमाना राजी होंगे। अगर गुनहगार बच्चे पैदा होंगे तो क्या होगा, लश्कर यजीद बढ़ेगा न कि लश्कर इमाम जमाना। इमाम जमाना के जहूर में ताजील चाहते हैं तो मुत्तकी परहेजगार मोमिन बच्चे पैदा करें। यकीन जानिए अगर मां बाप तहज्जुद गुजार होंगे तो क्या बच्चा भी नमाजी होगा, हरगिज़ नहीं। मां बाप
का असर होता है, हेरिडिटी भी, अमलन भी, अखलाक भी। आइए खुदा से दुआ करें, खुदा हम सबको ऐसे नूरानी बच्चे अता करें।
اللهم صل على محمد وآل محمد وأجل فرجهم سب مل کے اللهم صل على محمد وآل محمد وأجل فرجهم اللهم صل على محمد وآل محمد وأجل فرجهم سب مل کے 10 مرتبہ یا اللہ یا اللہ یا اللہ یا اللہ یا اللہ یا مجلس حسین سے ہماری فریاد سن لے، ہمارے گناہوں کو معاف کر دے، ہمارے والدین کے گناہوں کو مٹا دے، سب مل کے یا غفار یا غفار یا غفار یا غفار یا غفار اے خدا بخش دے ہم سب کے گناہ، تجھے واسطہ اس لحظے کا جب مولا حسین گھوڑے سے اتر کے دو کٹے ہوئے بازو اٹھائے، سمجھ گئے یہ کس کے بازو؟ مولا حسین نے تو کٹے ہوئے بازو اٹھائے، بازوؤں کو چوم کے فرمایا عباس میری کمر ٹوٹ گئی ٹوٹ گئی، اے میرے اللہ میرے گناہگار ہاتھوں کو نہ دیکھ، تجھے عباس کے کٹے ہوئے بازوؤں کا واسطہ، آج ہم سب کے گناہ بخش دے، بغیر عباس کے بغیر حسین کے بی بی زینب کوفے کے در پہ آ گئے۔ پوچھا سجاد یہ کون سا شہر ہے؟ فرمایا پپی اما یہ کوفہ ہے۔ زینب بابا کے زمانے میں کوفے آئی تھی، ایک طرف حسین تھے ایک طرف حسن تھے، آگے آگے عباس اعلان کر رہے تھے، خبردار کوئی سوار نہ گزرے، خبردار کوئی چھت پہ نہ جائے، نبی کی نواسیاں آ رہی. آج زینب تنہا ہے، کتنا سخت امتحان ہے بی بی زینب کا. عزاداروں، بابا علی کے زمانے میں جب بی بی زینب آئی تھی، قافلہ دن کے وقت پہنچا، امام حسن نے پیغام بھیجا، بابا تیری بیٹیوں کا قافلہ آ گیا، کیا حکم ہے؟ مولا علی نے حکم دیا، حسن بیٹے دن کو میری بیٹیوں کو بازاروں میں ملو، او میری بیٹیاں رسول کی زیارت کو بھی رات کو جاتی ہے، او رات کا ہونے کا انتظار کرو. مگر زینب کا امتحان کتنا سخت تھا، او کربلا میں 72 کی قربانی دے کر اب جو بی بی زینب کوفے کے در پہ آئی تو رات کا وقت تھا. ابن زیاد نے حکم دیا دن ہونے کا انتظار کرو، وہ ہزاروں بدماشوں کو جمع کرو. آئے سجاد کا جگر بھٹ گیا، کبھی 40 سال روتے. اللہ اکبر. بی بی زینب جیسے کوفے کی بازار میں داخل ہوئی، ہو کوفی جھولیاں پتھروں سے بھر کے آئے تھے، یہ کہہ کے پتھر مارتے تھے، یہ باغی کی بہن اسے پتھر مارو، او بی بی کا سر خون سے لہو لہا ہو گیا، مگر زینب کہہ رہی تھی حسین باغی نہیں، حسین نمازی ہے، حسین نبی کا نواز. عزادارو سارے لوگ پتھر مارنے لگے. اللہ اکبر. جو بڑے کام کرتے ہیں بچے وہی دیکھ کے کرتے ہیں. ایک 4 یا 5 برس کا بچہ تھا، اس نے بھی پتھر اٹھایا اور مولا حسین کے سر کو مارنا چاہا. یا دوسری کٹی ہوئی سر سے آواز آئی، او یوسف بیٹا پتھر نہ مارنا، یہ میرے مولا حسین کا سر. وہ بچے کے ہاتھ سے پتھر گر گئی، بچہ شہید راہ خدا کے قریب آیا، کٹے ہوئے سر سے پوچھنے لگا، اے شہید تو کون ہے؟ تو میرے نام سے کیسے واقف ہے؟ وہ کٹی ہوئی گردن سے آواز آئی، یوسف بیٹا نہیں پہچانا، انا حبیب ابن مظاہر، او میں تیرا بابا حبیب ہوں. عزادار دعا کرے، او 4 برس کا بچہ بابا کا گدا ہوا، سر نہ دیکھے نہ دیکھے. بچہ سر کو دیکھنے کے بعد زمین پہ گر گیا، وہ سر میں خاک ڈالی، او بابا میں یتیم ہو گیا، او بابا آپ کی گردن کس نے کاٹی؟ حبیب کہنے لگا، بیٹا رونا بعد میں، جلدی گھر جا، اماں کو بلا کر لا، اور اماں سے کہنا او کچھ چادریں برکے لے کر آئے،
او سراب چادر نہیں. بچہ روتا ہوا گھر گیا, کہنے لگا اما جلدی کرو, اما بابا تجھے بازار میں بلا رہے ہیں. ماں کہنے لگی میں نبی کے صحابی کی بیوی ہوں, او مجھے برقع تو اٹھانے دے. بچے نے رو کر کہا اما فقط اپنا برقع نہ اٹھانا, او زینب کلثوم کے برقع چھین لیے گئے. حبیب کی بیوی آئی, ہر سید زادی کو چادر ملی, ہر سید زادی کا سر ڈھانپ دیا گیا, سب نے شکریہ ادا کیا, بیوی زینب نے پرسا دیا, اے عزیزوں اب جو روایت بڑی سخت ہے, سادات مجھے معاف کرنا, اولاد والے معاف کرنا, امام زمانہ اگر مجلس میں آئے ہیں مولا معافی چاہتا ہوں, بڑی سخت روایت میں کبھی نہ پڑھتا, مگر میں نے سنا امام فرماتے ہیں ذاکر روایت کتنی بھی سخت ہو ہمارے عزاداروں سے چھپانا نہیں, انہیں بتا تو چلے او کربلا ہم پر کیا گزری. عزاداروں ساری بیویوں کے سروں پہ چادریں آ گئی, شمر ملون نے دیکھا حکم دیا, ایک فوجی دستہ وہ گھوڑے پہ سوار ہو گیا, ہاتھوں میں نیزے لے لیے, نیزوں کے ذریعے سے چادر اتارو. ایک مرتبہ یہ فوجی نیزے لے کر آنے لگے ہوں گے, اور سکینہ نے ننے سے ہاتھ اٹھائے ہوں گے, او میرے اللہ میری بھوبیوں کی خیر, ظالم نے دا لے کر آئے, سر پہ نے دا مارد تھے, چادر اترتی تھی خون کا بھوارا نکلتا تھا, بیبیاں فریاد کر دی تھی وا محمد والی عباس, عباس چادر نہیں رہی مگر خون کی چادر سے اب پردہ کر. میرے اللہ ان زخمی سروں کا واسطہ, ہم گنہگاروں کی توبہ قبول کر لیں, ہماری اس عبادت کو قبول کر, ہمارے والدین کے گناہ بخش دے, جنہوں نے احسانات کیے ان کے گناہ بخش دے, جن کا حق ہماری گردن پر ان کے گناہ بخش دے. میرے اللہ موت نہ دینا جب تک سارے گناہوں سے سچی توبہ نہ کر لیں, موت نہ دینا جب تک نماز روزہ حج زکات خمس جو قضا ہے وہ ادا نہ کر دیں. کسی بندے کا حق ہے وہ ادا کرنے کی توفیق عطا فرما. میرے اللہ جو بری عادتیں ہمارے اندر ہیں آج ہی ختم کر دے, ساری نورانی صفات ہمیں نصیب کر دے. میرے اللہ ہمیں علم کامل, عقل کامل, تقوی کامل, ایمان کامل عطا فرما. کوئی ایسا گناہ نہ کریں جس سے امام زمانہ کا دل خون ہو جائے. امام زمانہ کو ہم سے راضی شاد فرما. مریضوں کو شفا دے میرے اللہ. ایک مریض مومن ہے, اس کے لیے درخواست ہے, اما یجیب پانچ مرتبہ, اما یجیب المضطر اذا دعاه ویکشف السوء, اما یجیب المضطر اذا دعاه ویکشف السوء, اما یجیب پروردگار اس مریض سارے مریضوں کو شفا عطا فرما. مومن جو نیک حاجتیں لے کر آئیں سب کی حاجتیں پوری فرما.
قرض دار کا قرض ادا فرما، پریشان حال کی پریشانی دور فرما، بے اولاد کو اولاد عطا فرما، جنہیں اولاد دی ان کی اولاد کو صالح فرما، والدین کو اولاد کے حقوق ادا کرنے کی توفیق عطا فرما، اور بچوں کو اپنے والدین کے حقوق ادا کرنے کی توفیق عطا فرما، بے گناہ قیدیوں کو رہائی عطا فرما، ظالم جو شیعوں پہ ظلم کر رہے ہیں شام میں، عراق میں، پاکستان میں، لبنان میں، یمن میں، میرے اللہ ان ظالموں کو نیست و نابود فرما، اور جو بی بی زینب کے روزے کی حفاظت کر رہے ہیں انہیں کامیابی عطا فرما، میرے اللہ تجھے تیرے عزت و جلال کا واسطہ، پورے دنیا سے ظلم و ظالمین کے خاتمے کے لیے حضرت عیسیٰ اور امام زمانہ کا جلد ظہور فرما، ہمیں ان کے غلاموں میں شامل فرما، میرے اللہ جو مانگا گیا عطا فرما، جو بھول گئے ہیں محتاج ہیں وہ بھی عطا فرما، دنیا میں اگر ایک دعا قبول کرتا ہے میرے اللہ قبر میں، برزخ میں، قیامت میں زیادہ محتاج ہیں، وہاں بے شمار دعائیں قبول فرما، میرے اللہ دنیا میں زیارت حسین اور قیامت میں شفاعت حسین نصیب فرما، اپنے اپنے مرحومین کے لیے، شہداء اسلام کے لیے، امام بارگاہ کے خادمین جو گزر گئے ہیں، خدمت گزار مکھی جو پہلے انہوں نے امام بارگاہ بنایا اور آپ کی تربیت کی، ان سارے مرحومین کو یاد کریں، مراجع جو گزرے ہیں، علماء جو گزرے ہیں، ذاکرین و خان جو مومنین دنیا سے گزر گئے ہیں، اپنے مرحومین کے لیے، ان کے والدین گزر گئے میرے والدین کی طرح، ان سب کے لیے ایک سورہ الحمد اور تین مرتبہ سورہ قل ھو اللہ احد، بسم اللہ الرحمن الرحیم، الحمدللہ رب العالمین، الرحمن الرحیم، مالک یوم الدین، ایاک نعبد و ایاک نستعین، اهدنا الصراط المستقیم، صراط الذین انعمت علیہم غیر المغضوب علیہم ولا الضالین. بسم اللہ الرحمن الرحیم، قل ھو اللہ احد، اللہ الصمد، لم یلد ولم یولد ولم یکن لہ کفوا احد. بسم اللہ الرحمن الرحیم، قل ھو اللہ احد، اللہ الصمد، لم یلد ولم یولد ولم یکن لہ کفوا احد. بسم اللہ الرحمن الرحیم، قل ھو اللہ احد، اللہ الصمد، لم یلد ولم یولد ولم یکن لہ کفوا احد. ربنا تقبل منا انك انت السميع العليم. ماتم حسین، یا حسین، یا حسین.